الحمد لله الحمد لله رب العالمين، الصلاة والسلام على رسوله الكريم. فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. سورة آل عمران کی آیت 180 ہے. وَلَا يَحْسَبَنَّ الَّذِينَ يَبْخَلُونَ بِمَا آتَاهُمُ اللَّهُ مِنْ فَضْلِهِ هُوَ خَيْرًا لَهُمْ بَلْ هُوَ شَرٌّ لَهُمْ سَيُطَوَّقُونَ مَا بَخِلُوا بِهِ يَوْمَ الْقِيَامَةِ وَلِلَّهِ مِيرَاثُ السَّمَاوَاتِ وَالْأَرْضِ وَاللَّهُ بِمَا تَعْمَلُونَ خَبِيرٌ. وہ لوگ جو بخل سے کام لیتے ہیں اللہ کے دیے ہوئے رزق میں، جو اللہ نے ان کو اپنا فضل دے رکھا ہے، تو وہ یہ خیال نہ کریں کہ یہ ان کے لیے بہتر ہے، بلکہ ان کے لیے برا ہے، کیونکہ اللہ تعالیٰ عنقریب جو جن چیزوں میں انہوں نے بخل برتا ہوگا ان کو گلے کا طوق بنا کر قیامت والے دن ڈالیں گے. آپ لوگوں کو یاد ہوگا کہ سورہ آل عمران میں واقعہ احد کے حوالے سے کچھ باتیں چل رہی تھیں، جنگ میں جو کچھ ہوا، جو چوٹ لگی مسلمانوں کو، اس کے اوپر اللہ تعالیٰ نے اپنے قوانین واضح کیے، اپنے مقاصد واضح کیے، حکمتیں واضح کیں، اور انہی میں سے ایک آخر میں یہ چیز آئی تھی کہ جو ہم نے پچھلی دفعہ آخری کا مطلب جو پچھلی دفعہ ہم نے سمجھی تھی، وہ یہ تھی کہ جو کفر میں کوشش کرتے ہیں اس میں کامیابی ہو رہی ہے، خواہ وہ قریش مکہ ہوں جو خالد بن ولید وغیرہ اور ابو سفیان وغیرہ اس وقت کر رہے تھے، وہ یا ادھر جو منافقین تھے وہ کفر کے غلبے کے لیے، نبی صلی اللہ علیہ وسلم کو نعوذ باللہ شکست دینے کے لیے، یا مسلمانوں میں فتنے پیدا کرنے کے لیے جو کوششیں کر رہے تھے، اس پہ بتایا کہ آپ کو یہ چیزیں غم زدہ نہ کریں. اور پھر یہ بتایا تھا کہ وہ لوگ جن کو اللہ تعالیٰ نے مہلت دی ہے 178 آیت میں، وہ یہ خیال نہ کریں کہ یہ مہلت ان کے لیے اچھی ہے. مہلت اللہ تعالیٰ ان کو اس لیے دے رہے ہیں کہ وہ اپنے گناہوں میں اور اضافہ کر لیں اور ان کے لیے ایک دردناک عذاب ہو جائے. اس کے بعد یہ فرمایا تھا کہ میں نے یہ فیصلہ کیا اللہ تعالیٰ نے کہ مومنین کو ایسے ہی نہیں چھوڑ دینا، بلکہ ان میں سے اچھے اور بروں کو الگ کرنا ہے. تو مَا كَانَ اللَّهُ لِيَعْذِرَ الْمُؤْمِنِينَ عَلَى مَا أَنْتُمْ عَلَيْهِ، تو فرمایا کہ اللہ تعالیٰ جو ہیں وہ مومنین کو ایسے ہی نہیں چھوڑنے والے کہ جس پر وہ ہیں ویسے ہی چھوڑ دیا جائے، حتیٰ کہ یہ بات واضح نہ ہو جائے کہ خبیث طیب سے الگ ہو جائے، تب تک اللہ تعالیٰ مومنین کو ایسے ہی چھوڑنے والے نہیں ہیں. اور اس کے لیے، یعنی خبیث اور طیب کا مطلب ہے کہ منافق الگ ہو جائیں، کافر الگ ہو جائیں، مومن الگ ہو جائیں، یہ کام کرنے تک اللہ تعالیٰ نے نہیں چھوڑنا مومنین کو. یعنی احد اسی لیے ہوئی، بدر اسی لیے ہوئی، ہجرت اسی لیے ہوئی، سارے کام اس لیے ہو رہے ہیں کہ مومنین کو الگ کر لیا جائے، کافروں کو الگ کر لیا جائے، منافقین الگ ہو، سارے ممتاز ہوئے. تو خبیث میں کافر اور منافق آ جائیں گے، طیب میں مومنین آ جائیں گے. تو اللہ تعالیٰ مومنین کو ایسے ہی چھوڑنے والے نہیں ہیں جس حالت میں وہ ہیں، جب تک کہ یہ یہاں تک لے جائیں گے بات اللہ تعالیٰ کہ یہ واضح ہو جائے کہ خبیث کون ہے اور طیب کون ہے، یہ بالکل ممتاز ہو جائے. اور اس مقصد کے لیے ایک طریقہ یہ بھی اختیار کیا جا سکتا تھا کہ اللہ تعالیٰ نبی کریم صلی اللہ علیہ وسلم کے دل میں ڈال دیتے کہ دیکھو یہ فلاں منافق ہے، فلاں مومن ہے. تو فرمایا وَمَا كَانَ اللَّهُ لِيُطْلِعَكُمْ عَلَى الْغَيْبِ، اللہ تعالیٰ یہ طریقہ اختیار نہیں کرتے کہ غیب پر آپ کو اطلاع کر دیں. یعنی یہ طریقہ اللہ تعالیٰ اختیار نہیں کرتے رسول کے زمانے میں لوگوں کو الگ کرنے کے لیے کہ اچھے لوگ الگ ہو جائیں، برے لوگ الگ ہو جائیں، یہ طریقہ نہیں اختیار کرتے کہ وحی کر کے بتا دیا جائے کہ یہ مومن ہیں یہ کافر ہیں، نہیں، بلکہ کیا کرتے ہیں، ولکن اللہ یجتبی من رسلہ من یشاء، بلکہ اس کام کے لیے اللہ تعالیٰ اپنے رسولوں کو چنتے ہیں، پھر ان کے ذریعے سے یہ کام کرتے ہیں. تو گویا جو چکی وہاں چل رہی تھی مدینہ میں اور مکہ میں، وہ اللہ تعالیٰ لگاتے رہتے ہیں. اور یہ نبی اکرم صلی اللہ علیہ وسلم کے ذریعے سے چلنے والی یہ جو چھاننی ہے، जिसमें खबीस और तैयब को अलग किया जा रहा है, ये आज भी अपना काम कर रही है। नबी देखिए, इस्लाम के ख़िलाफ़ जितनी गुफ्तगुएँ होती हैं वो नबी सल्लल्लाहु अलैहि वसल्लम के गिर्द, कुरान के गिर्द होती हैं, तो वो आज भी वही काम हो रहा है। यानी ये छलनी लगा दी गई है क़यामत तक के लिए। और फिर दुनिया में अल्लाह ताला और भी मामलात करते रहते हैं, यानी हम ईमान लेकर आएँ, नमाज़ पढ़ें तो बीमारी आ जाए, कोई रिस्क तंग हो जाए, कुछ हो जाए, तो वो भी आजमाइशें बन जाती हैं। तो इस तरह से अल्लाह ताला का तरीका ये नहीं है कि वो अपने इल्म की बुनियाद पर, अपने गैब के इल्म की बुनियाद पर ये फैसले करें, ये इतला दें, बल्कि वो ये चक्की चलाते हैं जिसमें आटा पिसता है और आटा अलग हो जाता है और बाकी चीज़ें अलग हो जाती हैं। तो ये चक्की या छलनी जो भी है, ये लगाते हैं अल्लाह ताला रसूलों के ज़माने में। तो रसूलों को चुनते हैं इस काम के लिए कि चक्की ये चले और हर चीज़ अलग हो जाए। तो गोया ये ओहद के वाक़े में ये भी हिकमत पेश नज़र है कि खबीस और तैयब को अलग करना पेश नज़र, बिल्कुल नुमाया होकर सामने आ गए। जो फितना पैदा कर रहे थे वो भी नुमाया होकर आ गए सामने, जो मुनाफिक थे वो भी सामने आ गए, जो घरों में बैठे बातें बना रहे थे वो भी सामने आ गए, जो पक्के मोमिनीन थे वो नबी सम के साथ गए खालिद बिन वलीद के पीछा करने, वो सारी बातें जो हैं वो खुलकर सामने आ गई। तो अल्लाह ताला का ये तरीका है कि इस तरह से अपने बंदे चुनते हैं। ये आज भी हमारी दुनिया में चल रहा है, लोगों पर मुश्किलें आती हैं, तंगियां आती हैं, और लोग उसमें पहचाने जाते हैं कि कौन अल्लाह का बंदा है, कौन अल्लाह का बंदा नहीं है। हमारे मुल्क में देखिए कि बहुत सारे लोग दीन को छोड़ रहे हैं, उसकी वजह भी यही है कि उनको दौरे जदीद में जो नई मुश्किलें आई हैं वो उनको समझ नहीं आ रही हैं। वो साइंस की बुनियाद पर इस ख्याल में चले गए हैं कि सब कुछ उसी तरह से साबित होना चाहिए जिस तरह से मादी चीज़ें साबित होती हैं, वो इस ख्याल में चले गए। हालांकि ये ऐसा नहीं है, कुछ चीज़ें मादी तरीके से साबित होती हैं, कुछ चीज़ें मादी तरीकों के हटकर साबित होती हैं। ऐसी चीज़ें भी दुनिया में होने का इम्कान है कि जो आज तक हमने नहीं देखी, ना हमारे पांचों हवास में आ रही हैं, ना हमारे जो आलात हैं, टेलीस्कोप हो गई, माइक्रोस्कोप हो गई, और प्रोब्स जितने भी हम बना चुके हैं वो सारे के सारे किसी चीज़ को पकड़ सकें, ये लाजम नहीं है। तो आज भी ऐसी चीज़ें होंगी कायनात में, हर रोज़ सामने आती रहती हैं, नई स्पीशीज सामने आती है। अभी कल मैं एक पढ़ रहा था कि वो उसमें कोई परिंदा है जो बिल्कुल पहली दफ़ा देखा गया है, तो पता नहीं कितनी स्पीशीज हैं जो अभी तक छुपी हुई हों, हमारे हवास में नहीं आई हैं, हमारे सामने नहीं आई हैं। तो इसलिए ये ख्याल करना कि सिर्फ मादी तरीके से चीज़ें साबित होती हैं, ये अच्छा असूल नहीं है, ये कोई इल्मी तर्ज नहीं है। बहुत सारी चीज़ें ऐसी होती हैं जिनका मादी दुनिया से कोई ताल्लुक नहीं होता, वो मादी पैराए में समझी ही नहीं जा सकती हैं, वो मटेरियल नहीं होती हैं, वो बस जहनी और ख्याली होती हैं, जिनमें से एक मिसाल हमारे ख्यालात भी हैं। तो ये अलग बात है कि दौरे जदीद के लोग उसको भी मादी कहते हैं, लेकिन बहरहाल तो मा कान अल्लाह लियज़र अल-मोमिनीन अला मा अंतुम अलैहि हत्ता यमीज़ अल-खबीस मिन अत-तय्यिब। तो अल्लाह ताला इसलिए ये मोमिनीन के साथ करते रहेंगे ओहद जैसे वाक़यात, क्योंकि अल्लाह ताला मोमिनीन को इसी हालत में नहीं छोड़ना चाहते जिस हालत में है कि मिक्स हुए हुए हैं, पता नहीं मुनाफिक कौन है, पता नहीं मोमिन कौन है। बहुत नुमायाँ लोग तो नज़र आ ही जाते हैं, लेकिन फिर भी कुछ ऐसे लोग शामिल होते हैं सफ़ों में कि जिनको पहचानना मुमकिन नहीं होता। तो फरमाया कि अल्लाह ताला ऐसे नहीं छोड़ देंगे कि जिस तरह से वो मिक्स पड़े हुए हैं, नहीं, अल्लाह ताला चाहते हैं कि बात वहाँ तक जाए, ओहद के वाक़यात, अहज़ाब के वाक़यात वहाँ तक ले जाएँ कि खबीस और तैयब से अलग हो जाए। और अल्लाह ताला ये तरीका अख्तियार नहीं करते कि गैब की खबरें इस तरह से डायरेक्ट बताएं, बस अल्लाह ताला इस काम के लिए अपने रसूलों को चुन लेते हैं और ये चक्की चल पड़ती है जिसमें गेहूँ और गंदम अलग होने लग जाती है। फ़ामिनु बिल्लाही व रसूलिही, तो ऐ ईमान वालों, इस चक्की के चलने के बाद तुमने करना क्या है? करना यह है कि अल्लाह और उसके रसूल पर ईमान ले आओ, और अगर तुम वाइन तु मेनू व तत्तकु फलकुम अजरुन अजीम, अगर तुम मानोगे और तकवा इख्तियार करोगे तो तुम्हारे लिए अजर अजीम है। अब ये ज़ाहिर है कि अल्लाह ताला ने बता दिया कि मैंने ये सारा कुछ क्यों किया है। एक रसूल आ गया है, इस रसूल के आने के बाद मानने वाले कुछ मुश्किलों का शिकार होंगे, इनकार करने वालों के लिए अल्लाह ताला मोहलत और ढील देंगे, उस ढील के नतीजे में काफ़र भी गलत फहमी में चले जाएंगे कि देखो जी हमें तो अल्लाह ताला सजा दे ही नहीं रहे हैं। ऊपर आयत नंबर 178 में बात आई थी ये। अब अल्लाह ताला बता रहे हैं कि मैं ये ढील भी क्यों दे रहा हूँ, और उहद जैसे वाक़यात भी क्यों कर रहा हूँ, और उसमें मुसलमानों के 70 सहाबा शहीद क्यों कर रहा हूँ, होने दे रहा हूँ कह लीजिए, इसलिए कि खबीस और तैयब अलग हो जाए। अगर हादसा ना हो तो आदमी का मैल साफ़ नहीं होता, आदमी का मैल साफ़ नहीं होता, और अगर हादसा ना हो तो नए अलूम भी वजूद में नहीं आते। मुश्किलात ना सिर्फ ये कि हमारे इल्म में तरक्की देती हैं, हमारे शख्सियत को निखारती हैं, इसके कांटे झाड़ती हैं, इसकी खराबियां दूर करती हैं, इसकी बीमारियां दूर करती हैं, ये हमारे अंदर अच्छाइयां पैदा करती है, और साथ ही हमें नए नई दरियाफ्तें करने और नए नए रास्ते निकालने का मौका देती हैं। तो मैं मिसाल दिया करता हूँ कि बीमारियों ने बायोलॉजी और मेडिकल साइंस को कहाँ तक पहुँचा दिया है। दुनिया के एक बड़े तबके का रोज़गार इसी में है, बड़े तबके का रोज़गार इसी में है, और उसकी वजह से हमने ऐसे ऐसे उलूम दरियाफ़्त किए हैं, अगर बीमारियाँ ना होती तो शायद बायोलॉजी का जिक्र भी ना होता उलूम के अंदर। ये सब बीमारियाँ हैं जिन्होंने हमें ये रास्ता दिया है। तो इसलिए जो मुश्किलात हैं वो अल्लाह ताला पैदा करते हैं, इससे हमारे अपने सिर्फ ये नहीं कि अफराद में पता चलता है कि ये अच्छे लोग हैं कि बुरे लोग हैं, बल्कि मुझे भी पता चल जाता है कि मेरे अंदर क्या कमजोरियां हैं, क्या ताकतें हैं, क्या खूबियां हैं, वो भी पता चल जाता है। तो अब जो अल्लाह ताला ये चक्की चलाते हैं तो उसका तकाजा क्या है कि बस अल्लाह और अल्लाह के रसूल को मान लो, और अगर मान लोगे तो अजर अजीम है, नहीं मानोगे तो सजा मिलेगी। तो ये अब मुनाफिकीन जो जितने थे और काफिर जो थे मक्का वाले और मदीना में जो कुफार थे, यहूद जो थे और ईसाई जो थे, इन सब को यहाँ ये दावत दी गई है कि देखो अगर कोई आंखें रखने वाला आदमी है तो उहद के अंदर जितनी बातें अल्लाह ताला ने बताई हैं क्या ये सही नहीं है? क्या मदीने के हालात बता नहीं रहे हैं कि उहद ने ये सारे काम कर दिए हैं जो अल्लाह ताला यहाँ जिक्र कर रहे हैं? तो इसके बाद तो कम से कम मान लो। मैं ये बात अक्सर कहा करता हूँ कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम अल्लाह ताला की दुनिया में टेंजिबल एविडेंस है, हिसी दलील है, हवास में दिखाई देने वाली दलील है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की ज़ाते वाला सिफात अल्लाह रब्बुल इज़्ज़त के होने का सबूत है। उनके ज़माने में जो कुछ हुआ है कुरान उस पर गवाह है और हिस्ट्री उस पर गवाह है। उसकी रोशनी में अगर हम सिर्फ मोहम्मद अरबी सल्लल्लाहु अलैहि वसल्लम की दास्तान हयात को समझ लें और जो कुछ उन्होंने किया उसको जान लें, तो मैं यकीन जानता हूं कि खुदा पर ईमान लाना आसान हो जाएगा। तो नबी अकरीम सल्लल्लाहु अलैहि वसल्लम अल्लाह ताला के होने की दलील है, सिर्फ ये नहीं कि वो सच्चे रसूल होने की दलील है, बल्कि इस बात की भी दलील है कि अल्लाह ताला इस दुनिया को चला रहा है, वो उसका मालिक है, वो उसका रहनुमा है, वो हादी है, वो मालिक है, वो जब्बार है, वो कहार है। इन सब का सबूत नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की हयात तैयबा में आपको मिल जाएगा। तो ये जो वाक़यात हैं जंगों के, अगर आप नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की सीरत को बहसियत रसूल देखें तो एक आदमी मक्का में ऐलान-ए-नबूवत करता है और कहता है कि मैं रसूल बनाकर भेजा गया हूँ वैसे ही जैसे फिरौन की तरफ मूसा अलैहिस्सलाम को भेजा गया था। तो फिरौन ने नाफरमानी की थी तो मारा गया था, तुम भी मारे जाओगे। अकेली ये बात और बीसियों बातें, अकेली ये बात 23 साल के अरसे में पूरी कर दिखाई, ये दुनिया की तारीख में मुमकिन नहीं हुआ, किसी के लिए भी नहीं हुआ। ये सिर्फ मोहम्मद अरबी की तारीख में चूंकि शख्सियत है, बाकी अंबिया तारीख से ज़रा इस तरह से मशकूर नहीं है, अगरचे वो भी तारीखी शख्सियात हैं लेकिन वो मजहबी तारीख में उनका जिक्र है तो सेकुलर तारीख में उनका जिक्र नहीं है। लेकिन नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम तो हर पहलू से तारीखी हस्ती हैं, हर पहलू से, मजहबी तारीख के अतबार से देख लें, दुनिया की जो तहजीब बनी है उसके अतबार से देख लें, जदीद तहजीब का मरकज़ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम जाकर बनते हैं कि वहाँ से आगाज़ हुआ है। तो اس اعتبار سے نبی کریم صلی اللہ علیہ وسلم کی ذات والا صفات، آپ کی حیات طیبہ، آپ کی پوری سیرت اس بات کا ثبوت ہے کہ صرف 23 سال کے عرصے میں، اگر آپ منٹ کو میری بارڈ وغیرہ کو پڑھیں تو وہ کوشش کر رہے ہیں کہ کوئی سوشو پولیٹیکل فیکٹرز دریافت کر سکیں کہ نبی صلی اللہ علیہ وسلم کا انقلاب کیسے آیا ہے، وہ نہیں ڈھونڈ سکیں کہ کوئی ایسے سماجی مسئلے مل جائیں، کوئی معاشی مسئلے مل جائیں، کوئی سیاسی مسئلے مل جائیں کہ نبی صلی اللہ علیہ وسلم ایک نجات دہندہ کے طور پر سامنے آئے اور پتہ چلے جی کہ ساری لوگ ان کے پیچھے چل پڑیں، ایسا کچھ نہیں، ایک چیز نہیں دکھا سکیں۔ چنانچہ آپ کا اس طرح سے 23 سال کے عرصے میں، یعنی اگر آپ فرانس، انقلاب فرانس دیکھیں، رینیسانس جس کو کہا جاتا ہے، اور دنیا میں جو انقلاب فرانس سیاسی تھا، غلاموں نے آزادی حاصل کی تھی، یعنی مڈل کلاس نے وغیرہ وغیرہ، وہ سارا کچھ ہے، اس کے پیچھے کوئی 200 سال کی تاریخ ہے جس میں کچھ مفکرین پیدا ہوئے، کچھ یہ پیدا ہوا، کچھ وہ، لیکن نبی کریم صلی اللہ علیہ وسلم کے زمانے میں ایک بدوؤں میں اٹھا، انقلاب برپا کر دیا۔ کوئی سیاسی بات نہیں، قرآن خالی ہے سیاسی باتوں سے۔ ایک جملہ بتا دیجئے کہ تمہیں رزق ملے گا، میری بات مان لو گے، ایک جملہ بتا دیں کہ بھائی اس کے بعد یہ ہو جائے گا، فراوانی ہو جائے گی، جنت کا ذکر ہے، جنت کا، بس مسلسل جنت کا ذکر ہے۔ یہ کوئی ذکر نہیں ہے کہ آپ اس بات کے پیچھے پڑھیں کہ بھائی جیسے ہی نبی صلی اللہ علیہ وسلم کو مانو گے تو یہ ہو جائے گا اور وہ ہو جائے گا اور امن قائم ہو جائے گا اور وہ ہو جائے گا، کچھ نہیں۔ پتہ تو ایک ہے، پتہ تو صحابہ کو ملے گی نا، اس کے نتیجے میں کیا ملنا ہے؟ ذکر ہے، جیسے ہمارے سیاستدان کرتے ہیں، ہمارے انقلابی لوگ کرتے ہیں کہ یہ کر لیں گے تو یہ ہو جائے گا، یہ کر لیں گے تو یہ ہو جائے گا، ایسا کچھ نہیں۔ تو بالکل اور طرح کی آواز، ڈفرینٹ آواز، پوری دنیا کے لیڈروں سے ڈفرینٹ آواز، جو دنیا کی ترقی، دنیا کی کامیابی کے مقابلے میں آخرت کی کامیابی کا ذکر زیادہ کرتی ہیں۔ اور یہ جو چیز ہے، یہ ظاہر ہے کہ اس بات کا سب سے بڑا ثبوت بنتی ہے کہ کوئی سوشو پولیٹیکل یا اکنامیکل ایشو نہیں تھا جس کو نبی صلی اللہ علیہ وسلم نے اٹھایا۔ تو یہ اس اعتبار سے وہ صاف لگتا ہے کہ اللہ تعالیٰ کی اس میں مداخلت تھی، اللہ تعالیٰ نے آپ کو اٹھایا، اور اکیلا شخص پورا عرب مخالف ہو گیا۔ یعنی اگر آپ ہجرت مدینہ تک دیکھیں تو 100-150-250 لوگ ہوں گے ٹوٹل جو آپ پر ایمان لائے ہوئے ہیں، باقی سارا عرب مخالف۔ طائف میں جو کچھ آپ کے ساتھ کیا گیا اس کو آپ کے سامنے پتھر تک مارے گئے، آپ کو لہو لہان ہو کے واپس آئے، تو یہ سب کچھ ہو رہا تھا، کوئی ساتھ دینے والا نہیں ہے 13 سال، ٹھیک ہے، اور بس وہ 250 لوگوں سے انقلاب آ گیا، کوئی پیچھے حرکت نہیں ہے۔ اگر آپ دیکھیں کہ حضرت بلال کو جب سزا دی جاتی تھی، اللہ تعالیٰ معاف کرے، سزا نہیں کہنا چاہیے، تعزیت، اذیت دی جاتی تھی، تو کیا ہو رہا تھا؟ نبی ہم کیا کہہ رہے تھے ان کو جا کے؟ جنت کا وعدہ کرتا ہوں، جنت کا وعدہ کرتا ہوں۔ کوئی سیاسی انقلاب جنت کے وعدے پر آتا ہے؟ نہیں آتا۔ تو یہ اس بات کا ثبوت ہے کہ یہ ایک نادر واقعہ ہے دنیا میں جو خود خدا نے، قرآن میں کہتا ہے کہ میں نے خود کروایا ہے، یہ میری مداخلت سے ہوا ہے۔ تو اب اس کو اللہ تعالیٰ کہہ رہے ہیں فآمنوا باللہ ورسولہ، بھائی اب تو باتیں واضح ہو گئی ہیں، میں نے جو کچھ کرنا تھا کر دیا ہے، اب تو اللہ کے رسول پر ایمان لے آؤ اور اللہ پر ایمان لے آؤ، اور اگر ایمان لے آؤ گے تو تمہارے لیے اجر عظیم ہے۔ وائن تو مینو و تتہ کو، دو باتیں ہیں، ایمان ہمارا بھی ہے، تقویٰ نہیں ہے۔ اگر آپ نے صحابہ میں اور ہمارے اندر فرق دیکھنا ہو تو ان کے اندر یہ دونوں چیزیں پائی جاتی تھیں، ہمارے اندر صرف ایک چیز پائی جاتی ہے۔ ہم ایمان والے ہیں، ہاں جی اللہ کو مانتے ہیں، ایمان والے ہیں، ہاں جی آخرت کو مانتے ہیں، رسولوں کو مانتے ہیں، بڑا زور لگا لگا کر کہتے ہیں کہ ہم سب کچھ مانتے ہیں، لیکن زندگی اس کے مطابق نہیں گزارتے، تقوی والی زندگی نہیں۔ تو اسی وجہ سے ہم پیچھے ہیں اور صحابہ آگے نکل گئے۔ تو فرمایا فلکم اجر عظیم، تمہارے لیے ایک بڑا اجر ہوگا۔ اب دیکھیں کہ یہاں پر بھی کیا بات ہے، بس تمہارے لیے ایک اجر ہوگا، یہ بات نہیں ہے کہ تمہیں دنیا میں غلبہ مل جائے گا، وعدے وہ بھی ہیں لیکن وہ بہت تھوڑے سے۔ اور وہ جو وعدہ ہے سب سے پہلے جو کیا گیا ہے، وہ اللہ جی ارسل رسولہ بالہدا و دین الحق لیظہرہ علی الدین، کہ کہ میں نے اپنے رسول کو دین حق اور ہدایت کے ساتھ بھیجا ہے تاکہ اپنے اس رسول کو تمام ادیان پہ غالب کر دوں، وہ بھی دینی پہلو سے۔ اس میں بھی یہ نہیں ہے کہ کوئی کیسر و کسرا کے خزانے آپ کے قدموں میں آ جائیں گے، ایسا کچھ نہیں۔ تو ولا یحسبن الذین، آگے کلام کو آگے بڑھائے، منافقین کی بات چل رہی ہے۔ ان منافقین میں ایک وہ طبقہ تھا کہ جو بزدلی دکھا گیا تھا، ان میں وہ طبقہ تھا جو اس جنگ احد کے واقعات کو اچھال اچھال کر بیان کر رہا تھا، اور انہی میں وہ طبقہ بھی تھا جو اپنی مہلت کو سمجھ رہا تھا کہ کیا بات ہے جی، ہم دیکھو کتنے کامیاب ہو گئے ہیں۔ تو اللہ تعالیٰ نے بتایا کہ یہ تمہیں مہلت ملی ہوئی ہے، یہ کوئی تمہاری کامیابی نہیں ہے۔ اس کے بعد فرمایا کہ میں مومنین کے ساتھ یہ جو کچھ کر رہا ہوں، یہ خبیث اور طیب کو الگ کرنے کے لیے کر رہا ہوں، اور آگے فرمایا کہ انہی لوگوں میں سے وہ بھی ہیں کہ جو جنگ کے لیے نکلتے ہوئے جب تیاری کی جاتی ہے تو پیسہ چاہیے ہوتا ہے، چندہ اکٹھا کیا جاتا ہے، تو اس وقت بخل برتتے ہیں۔ اب ان کی بات ہو رہی ہے۔ وَلَا يَحْسَبَنَّ الَّذِينَ يَبْخَلُونَ بِمَا آتَاهُمُ اللَّهُ مِنْ فَضْلِهِ، اور وہ لوگ بھی جو بخل کرتے ہیں اللہ کے دیے ہوئے رزق میں، فضل میں، تو وہ یہ خیال نہ کریں کہ یہ بخل ان کے لیے اچھا ہے، بل ہوا شر لہم، بلکہ یہ جان لیں کہ یہ ان کے لیے برا ہے، کیونکہ ان کو توق پہنائے جائیں گے ان چیزوں کے جنہوں نے ان بخل کیا ہے قیامت والے دن۔ یعنی جو پیسہ، جو روپیہ لوگ بخل کر رہے ہیں، وہی قیامت والے دن ان کے گلوں میں توق بنا کر ڈال دی۔ توق جو ہوتی ہے گلے میں ایک زنجیر کہہ لیجئے۔ بعض توق کا تصور یہ ہے کہ سر کاٹنے کے لیے ایک تختہ سا ہوتا تھا جس میں ایسے کر کے سر پھنس جاتا تھا، وہ توق ہوتا ہے۔ تو زنجیر مراد لے لیں یا وہ مراد لے لیں، دونوں صورتوں میں روایات میں اس طرح کی باتیں بھی آتی ہیں کہ ان پیسوں سے یا ان چیزوں سے ایک زہریلا قسم کا، ڈراؤنا قسم کا سانپ بنا دیا جائے گا، اس کا توق گلے میں ہوگا۔ تو توق کئی معنی اپنے اندر رکھتا ہے۔ تو فرمایا کہ اپنے بخل کو یہ اپنے لیے فائدہ مند نہ سمجھیں۔ اب یہاں بھی دیکھیے کہ اللہ تعالیٰ نے یہ نہیں کہا کہ بخل کرو گے تو رزق کھلے گا، کوئی غریبوں کی مدد ہوگی، کوئی ان کا پاور آف پرچیزنگ پاور بڑھ جائے گی تو وہ زیادہ معاشرے میں بہتر نظام ہو جائے گا، نہیں۔ فرمایا قیامت والے دن تمہارا توق گلوں میں ڈالا جائے گا، سزائیں بھی وہ جو آخرت سے متعلق ہیں، جزائیں بھی وہ جو آخرت سے متعلق ہیں۔ تو وہ لوگ یہ جو بخل کرتے ہیں اپنے بخل کو اچھا نہ سمجھیں، بلکہ ان کے لیے بری چیز ہے، اور ان کا توق بنا کے قیامت والے دن ان کے گلوں میں ڈالا جائے گا۔ وَلِلَّهِ مِیرَاثُ السَّمَاوَاتِ وَالْأَرْضِ۔ اب یہ پیسہ کس کا ہے، یہاں پہ جملہ جو ہے وہ بہت اہم ہے۔ ایک وَلَا يَحْسَبَنَّ الَّذِينَ يَبْخَلُونَ بِمَا أَتَاهُمُ اللَّهُ مِنْ فَضْلِهِ، جو اللہ نے اپنا فضل ان کو دیا ہے اس میں بخل کرتے ہیں۔ یہ جملے بہت جگہوں پہ اللہ تعالیٰ نے آئے، مما رزقناہم، ان میں سے نہیں دیتے جو ہم نے ان کو دیا ہے۔ اس کے دو تین پہلو ہیں، وہ سمجھ لیجئے۔ یہ کیے کہ اللہ تعالیٰ اپنے دیے میں سے مانگتا ہے، میں نے ابھی آپ کو پیسے دیے کہ آپ خرچ کر لیں، لیکن 10 روپے ذرا ان کو دے دیجئے گا، تو میں نے جو دیا ہے اسی میں سے مانگ رہا ہوں۔ ایسا نہیں ہے کہ آپ نے کمایا ہے، آپ نے کوئی الگ سے کسی اور خدا سے لے کر آئے ہیں تو میں مانگ رہا ہوں، ایک پہلو یہ ہے۔ تو اللہ تعالیٰ اپنے دیے میں سے مطالبہ کر دیتے ہیں کہ اپنے غریب دوست کی، اپنے کسی ہمسائے کی، اپنے کسی رشتہ دار کی مدد کر دو۔ دوسری اس میں یہ بات ہے کہ یعنی تمہاری اپنی کمائی نہیں ہے، میرا دیا ہوا ہے، اس میں سے دینا ہے، میں مانگ رہا ہوں۔ اور دوسرا اس میں یہ ہے کہ میں نے جو دیے ہیں انہی میں سے مانگ رہا ہوں، یعنی میرا حق بنتا ہے کہ میں اپنے دیے میں سے کچھ چیزیں دوسروں کے لیے مانگ لوں، تمہارے سے مطالبہ کر دوں۔ دوسرا پہلو یہ ہے۔ تیسرا پہلو یہ ہے کہ اس سب کچھ کا مالک اللہ ہے، جو یہاں پر پہلو زیر بحث آیا ہے، اس سب کچھ کا مالک اللہ ہے، تو جب تم مر جاؤ گے، کھپ جاؤ گے، تو پھر اس کا وارث اللہ ہی ہوں گے۔ تو اللہ ہی سے تمہیں، اللہ نے تمہیں تھوڑی دیر کے لیے دیا ہے، اور جب یہ دنیا ختم ہوگی تو سب کچھ اللہ ہی کا ہو جائے گا۔ تو تمہیں پھر پیسہ کہاں رکھنا چاہیے؟ اس اللہ کو راضی کرنا چاہیے جو وارث ہے، سب کچھ اس کے پاس جانا ہے۔ تو اس کو راضی کرو گے تو آگے بھی مل جائے گا، اگر اس کو راضی نہیں کرو گے تو آگے جا کر کچھ نہیں ملے گا۔ ठीक है। तो इसलिए यहां पर ये तीसरा पहलू जरे बहस आया है कि वलिल्लाही मीरासुस समावाती वलर्स, मेरे दिए में से, मेरे फजल में से ये बुखल करते हैं और ये जानते हैं कि कल सब कुछ अल्लाह के पास होना है। तो जो इनाम मिल रहा है वो कहाँ से मिल रहा है? किसी दूसरे खुदा से मिलना है? हरगिज नहीं। किसी इंसान से मिलना है? हरगिज नहीं। सब कुछ अल्लाह के कब्जे में होना है। तो तुम्हारे मरने से पहले भी अल्लाह का फजल तुम्हारे ऊपर हुआ, मरने के बाद भी अगर तुमने फजल हासिल करना है तो अल्लाह ही से करना पड़ेगा, वही मालिक है। तो वलिल्लाही मीरासुस समा, मीरास का मतलब होता है, दो पहलू होते हैं अरबी जुबान में, एक कि किसी के मरने के बाद जो चीज़ मिलती है उसको मीरास कहते हैं, एक ये कि उससे छीन कर जब उसको दी गई या उससे लेकर उसको दी गई, वो भी मीरास होती है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इस मौके पर भी इस्तेमाल किया है कि ए अल्लाह, जब वो सफ़र पे जाते तो कहते हैं अल्लाह तू मेरा वारिस है मेरे घर का, तो इस मानी में भी कि निगरान के मानी में, और सारा इसमें मफहूम होता है। तो वलिल्लाही मीरासुस समावाती वलर्स, तो ज़मीन व आसमान की सारी जायदादें अल्लाह की हैं। तो तुम्हें राज़ी किसको करना चाहिए? देवताओं को, अपने दिल को, अपने लीडरों को, जिनकी खातिर तुम ये मुनाफ़कत कर रहे हो और ये सब कुछ कर रहे हो। तो मुनाफ़कत छोड़ो, खुदा के बंदे बनो, खुदा पर ईमान ले आओ, ताकि कल जो मीरास उसके हाथ में आनी है वो तुम्हें मज़ीद फ़जल दे अपने में से। वल्लाहु बिमा तअमलूना खबीर, और ये जान रखो कि कल जो क़यामत वाले दिन मीरास बटेगी तो ऐसे ही नहीं बट जाएगी। अल्लाह ताला तुम्हारे करतूतों से वाकिफ़ है, तुम्हारे अमाल से वाकिफ़ है, तुम्हारी कंजूसियों से वाकिफ़ है, तुम्हारी सखाफतों से वाकिफ़ है, उसके लिहाज से फिर मीरास देगा। आगे चल के सूरह बनी इसराइल में अल्लाह ताला ने हमारे मोमिनीन के बारे में कहा, जो पक्के मोमिन होंगे, पता नहीं अल्लाह ताला हमें ले जाए उस सतह तक, उनके लिए ज़मीन व आसमान की मीरास उनको मिलनी है, वारिस हम होंगे जो नेकी करेंगे, तकवा अख्तियार करेंगे। तो अल्लाह करे कि हमारी अमाल कबूल हो जाए। तो वलिल्लाही मीरासुस समावाती वलर्स, तो अल्लाह की मीरास पाने के लिए, अल्लाह के यहाँ से इनाम पाने के लिए हमें नेकी करनी है। नेकी माल की भी है, जान की भी है, तकवे की भी है। जान की नेकी से वाकिफ़ हैं, जिहाद करना पड़ता है बाज़ अवक़ात, बाज़ अवक़ात मशक्क़त उठानी पड़ती है, लंबे लंबे सफ़र करने पड़ सकते हैं, हिजरतें करनी पड़ सकती हैं, ये जान की मशक्क़त है। रोज़े रखते हैं, जान की मशक्क़त है, सुबह सुबह उठ के वज़ू करते हैं ठंडे पानी से या गर्म पानी से, नींद तोड़ के उठते हैं, ये सारी जान की कुर्बानियाँ हैं। माल की कुर्बानी देनी पड़ती है, सदका खैरात ज़कात इस तरह की चीज़ें, और तकवे की भी कुर्बानी है। बाज़ चीज़ें तकवे की वजह से ही जिस्मानी और माली मुशक्क़तें आती हैं, लेकिन तकवा खुद एक मुशक्क़त है। हर वक्त इस हालत में रहना, हर वक्त इस हालत में रहना कि खुदा से राज़ी रहे बंदा, लोगों के ऊपर जुल्म ज़्यादती ना करे, बहुत मुश्किल काम है। जो कर गया क्या बात है। तो ईमान और तकवा ये मतलूब है कि आप मुझे गाली दें मैं आपको गाली ना दूँ, भूख लगी हो मैं चोरी ना करूँ, घर में पैसे की ज़रूरत है मैं रिश्वत ना लूँ, ये तकवा है। इसमें जो बचना है ना चीज़ों से, इसमें अब जान भी तकलीफ़ हो रही होती है, दिमाग को भी हो रही होती है, पता नहीं क्या कुछ हो रहा होता है। तो ये तकवा जो है ये हमें इख्तियार करना है, तो फिर हम अल्लाह की उस मीरास के हकदार बन जाएंगे। तो अल्लाह ताला जानते हैं जो कुछ तुम करते हो, नेकी करते हो, बदी करते हो, ईमान लाते हो, तकवा इख्तियार करते हो कि नहीं करते हो, सखावत करते हो, अल्लाह की मैदान जंग में उतरने के लिए अपने रसूल के साथ ताउन करते हो कि नहीं करते, सब कुछ जानते हैं। अल्लाह के ताला का जानना जो है ये बहुत ही अहमियत रखता है और इसकी बहुत वसत है। मेरा आपका जानना, मिसाल के तौर पर अभी हमने नमाज़ पढ़ी है मगरब की, तो ऐन मुमकिन है कि हम एक दूसरे को नमाजी समझ रहे हों, लेकिन उसमें कोई हम जैसा रियाकार भी हो जो इसलिए नमाज़ पढ़ रहा हो कि लोग मुझे नमाजी समझें। हमें, हमारा इल्म तो इतना ही है, क्या हमने उसको नमाज़ पढ़ते देखा है? हम समझते हैं वो नमाजी है, लेकिन अल्लाह ताला ये जानते होते हैं कि ये किस हालत में नमाज़ पढ़ रहा है। इसके अंदर खड़े होने की जान नहीं है और खड़ा हुआ हुआ है, इसको जान का डर है लेकिन बेपरवाह होकर खुदा के हजूर खड़ा हुआ है। हमारे एक दोस्त थे, याद आ गया, इस उन बहुत ही कमज़ोर थे, उनकी बड़ी आंत काट दी गई थी और बस वो उनको कुछ चीज़ें ही हज़म होती थी, हर खाना नहीं खा सकते थे, दही और बिस्किट वगैरह उनकी खुराक थी, तो उस वजह से कमज़ोर बहुत थे उनके। जो मुझसे वो बड़े थे, मैं उनको अपनी शायरी वगैरह चेक कराता था, मेरे असातज़ा में आएंगे, लेकिन उनके दोस्त उनको कहते थे ये तो इतना कमज़ोर है कि दरवाजे की चीत, पंजाबी का लफ्ज़ है, दर्ज में से भी निकल जाएंगे। तो हम उनके जो दोस्त थे वो और मैं उनके शागिर्दों में से या उनके दोस्तों में से बाज़ का दोस्त, कॉमन फ्रेंड्स कह लीजिए, तो महीने में एक नाश्ता करते थे मिलकर सारे, कभी किसी के घर कभी किसी के घर। तो मैं चूंकि सबसे छोटा था, जूनियर था, तो एक ही गाड़ी में एक दोस्त की बारी लग जाती थी, वो सारे इकट्ठे करते थे। और तो जब उनके घर पहुंचे, जो कमज़ोर हमारे उस्ताद नुमा दोस्त थे, तो उन्होंने मुझे ही भेजा गाड़ी से उतार के पूछ के आओ। मैंने दरवाज़ा खटखटाया, घर से आवाज़ आई कि वो तो मस्जिद से वापस नहीं आए। सुबह नाश्ते का टाइम है, सूरज तुलू हो चुका है, मेरा 7 बजे का टाइम होगा, तो वो फजर के गए हुए 7 बजे तक मस्जिद से घर नहीं आए। मैं चला गया मस्जिद, करीबी पूछी कहाँ है, तो पता चला ही वहाँ पे हम तो मस्जिद में क्याम में खड़े थे। मैं उसके उनके पीछे बैठ गया कि इंतज़ार करने के लिए, बैठे मैं बैठा बैठा थक गया हूँ, वो खड़े हुए थके नहीं थे, खड़े हैं खुदा के हुजूर, लंबी क्याम, पता नहीं क्या पढ़ रहे थे खड़े। बाहर से मुझे आवाज़ें आ रही हैं, वो देखने आ रहे हैं बाकी दोस्त के, हुआ क्या मस्जिद में लेने गया था, बाहर ही नहीं आ रहा। वो किसी की आवाज़ की वजह से उनको जब पता चला कि ओहो बाहर मेरा लेने को आए हैं, उनकी आवाज़ पहचान ली उन्होंने, तो उन्होंने नमाज मुख्तसर की। तो जिस आदमी में खड़े होने की ताकत नहीं है, वो खड़ा था, मेरा हल घंटा। तो सलाम फेरी, मुस्कुराता हुआ चेहरा हम लेकर नाश्ता करने चले गए, और किस्मत की बात है कि आगे नाश्ते वाले मेज़बान भूल चुके थे कि नाश्ता है आज। तो बहरहाल ये जो तकवा है, ये इस तरह से ताकत पैदा कर देता है, हैरत अंगेज ताकत। तो इन इनको अल्लाह ताला जानते हैं कौन कैसे खड़ा है, किस हालत में खड़ा है, किसकी क्या कमज़ोरी है, उसके बावजूद तकवे में खड़ा है, किसको क्या खौफ है, क्या ख़तर है, वो फिर उतना ही अजर बढ़ता चला जाता है। वक्त हो गया हमारा, तो यहाँ रोक लेते हैं।